समाजको मजेरीमा साहित्य खुलो मल्दैलो खुल्यो श्रोता जदौ मदहाल यज्ञनिधि यता सुलोचना भद्राचार्य आज हामी दुईजना मिलेर यो कार्यक्रम तयार गरिरहेका छौं। आजलाई अरुण तर्यो हो, अरुण तर्नुको पछाडि केही कारण छ, यहाँले शुभकामना दिनुहुन्छ
हजुर।
श्रोता मैले नवराज सुब्बा, त्यसो त बैरागी कान्दाईले नवराज सुब्बा लिम्बू या नवराज लिम्बू सुब्बा लेख्नु भएको छ, यसको मतलब छ, मैले उहाँलाई यहाँ आमन्त्रण गरेको छु, आज उहाँ स्वयं कवि वाचन गर्नु छ आफ्नो कविता।
शुभकामना। मनको मझरीमा सुस्ताएका सपनाहरू शीतल बिहानीसँगै फेरि बिउजन्छन्, शुभेच्छाका सुवास लिएर सयपत्री र मखमली यसपालि पनि बारी र डिलमा लहलाइरहेछन्। यस्तो लाग्छ यसबेला हामी दीपावलीमा आफैभित्र उज्यालो खोजिरहेछौँ, अर्थहीन आयु होइन जीवन रोजिरहेछौँ। आऊ हामी आपसमा बाँडौँ अपार अनन्त चाहना, औपचारिकता मुक्त हार्दिक न्यानो शुभकामना।
श्रोता शुभकामना बाँडिसक्नुभयो नवराज लिम्बू सुब्बाले। अब म एकचोटि लिम्बूको कुलथान तपाईँलाई चिनाउँछु, उतैतर्फ कुलायनपट्टि लगेँ है त। लिम्बूका पुत्रहरूलाई भेट्नुभयो भने हातमा रुमाल काँधमा गलबन्दी मध्ये पुत्रहरूको काँधमा गलबन्दी हुन्छ, पुत्रीहरूको हातमा रुमाल हुन्छ, यही नै हो कुरा। मैले यहाँलाई स्वागत गरे, यहाँको जन्मथान कहाँ?
नमस्कार, यज्ञनेतजी मेरो घर मेरो ताप्लेजुङ जिल्ला आठै हाङपाङ हो।
आठै हाङपाङ, यहाँ जन्मनु भएको कहिले?
म 2018 साल असोज।
यहाँले कविता लेख्न थाल्नु भएको कहिलेदेखि?
हजुर, मैले लेखन थालेको 30 को दशक, मैले 30-32 सालदेखि नै लेखन कार्य सुरु गरेँ।
भन्नाले 12-13 वर्षदेखि?
हजुर हजुर, मैले धेरै अगाडि मतलब सानो मतलब बाल्य बालक अवस्थामै भनौँ, अब विद्यार्थी कालमा पनि शिक्षकहरूले हामीलाई चाहिँ विद्यार्थीको कविता गोष्ठीहरू साहित्य गोष्ठीहरूमा चाहिँ हामीले कविताहरू लेखेर त्यहाँ चाहिँ वाचन गर्ने प्रतियोगिताहरू गोष्ठीहरूमा हामीलाई उक्साउनु हुन्थ्यो र हामीले त्यही बेलादेखि
खास गरी 2035-36 को समयमा चाहिँ काफी कविता लेख्नु भएको, 36-38 को समयमा चाहिँ काफी कविता लेख्नु भएको पाइयो, यसको मतलब छ?
यसमा के भयो भनेदेखि, मैले एसएलसी पास गरेर जब काठमाडौँमा म आफ्नो उच्च अध्ययनको लागि आएँ, आइसकेपछि मैले जुन विद्यालय स्तरमा मैले त्यसबेला अभ्यास गरेका मैले कविता अथवा साहित्य क्षेत्रका आफ्ना चाहना इच्छाहरूलाई यहाँ क्याम्पस स्तरमा आएर पनि मैले त्यसलाई अभ्यास गर्ने अवसर पाएँ र महाराजगंज क्याम्पसमा भएको बेलामा मैले त्यहाँको भित्ते पत्रिका सुनगाबाको सम्पादन पनि गरेका थिएँ र त्यो कार्यवधिमा मैले कविताहरूको लेखन पनि अलिकति तीव्रता भयो र गीत लेखन लगायतका साहित्यिक गतिविधिहरूमा अलिकति मेरो त्यसबेला चाहिँ गति बढेको थियो।
बैरागी काइला, प्राज्ञ बैरागी काइला उहाँको भूमिकामा भन्नुहुन्छ, जीवन र जगतप्रति उनको चिन्तन र धारणा नै मुख्य हो भन्न सकिन्छ एक ठाउँमा। अर्को ठाउँमा उहाँ नै भन्नुहुन्छ, जीवन भनेको शब्द भाव स्वाद सुवास धड्कन र सबै आकांक्षा अट्ने शब्दावली हुनुपर्छ भन्ने मान्यता छ कवि नवराज सुब्बाको। अर्को ठाउँमा भन्नुहुन्छ बैरागी काइला नवराज सुब्बाका बारेमा, प्रेमको कवितामा पाइने प्रेमभाव त हुन्नै तर अस्वीकार पर्दामा वेदना धोका पाउँदाका क्षणमा वा प्रेमको घात प्रतिघातमा भोगिने पीड़ा र जीवनको निस्सारताको तीव्र अनुभूति वा बिछोड़का बेला मिलनको आतुरताका अत्यन्त कोमल भावहरू शब्दमा पोखिँदा बनेका गीतहरूले कवि नवराज लिम्बू सुब्बालाई सुन्दर प्रभावशाली गीत लेखकको रूपमा पनि स्थापित गरेको छ। यसको मतलब हो यहाँलाई गीतकारको रूपमा हामीले सम्बोधन गर्दा ठिक या कविको रूपमा हामीले सम्बोधन गर्दा ठिक?
यज्ञनेतजी मलाई धेरै अप्ठ्यारो सवाल सोध्नुभयो। वास्तवमा मैले मेरो मूल मेरो यसमा लेखनलाई चाहिँ मैले कविताकै रूपमा म आफूलाई बढी यसमा आफूलाई गति दिन चाहन्छु, यद्यपि मेरो गीत चाहिँ सँगसँगै संगीत पनि म यसको संगीतको पनि ज्यादै नै यसमा गहिराईमा डुबेर अथवा आफै स्वयं गाउन अथवा अभ्यास गर्नु पनि त्यस पहिलादेखि म अभ्यासरत थिएँ। तर मैले त्यसमा लागेर केही गीत गाउन अथवा रेकर्ड गर्न आफ्नै आवाजमा नसके तापनि त्यो गीतको क्षेत्रलाई मैले आफ्नो साथीहरूको आवाजमा संगीतमा मैले त्यसलाई रेकर्ड गराएको छु। र म प्रथमत म कवितालाई मेरो आफ्नो पहिलो मेरो प्राथमिकता र त्यस पछाडि सँगसँगै म गीतलाई पनि अगाडि बढाउँदै
नवराज सुब्बा अब यहाँको कविता पाऊ यही बेला प्रथमत कवितालाई त्यसपछि गीतलाई उहाँले श्रेणीबद्ध रूपमा त्यसो हुनाले कवि नवराज सुब्बा यही नै भन्छु म।
आमा पछ्याउँदै पहिलो पटक जीवनमा आँखाले नियाल्दा बाल्य स्मृति पटलभित्र अझै झल्झल्ती आइरहने मैले देखेका दुई आकृति हुन्। छिति छोएर लहरै उभिएका डाँडाहरू र सुसाउँदै कसैलाई भेट्न हतार हतार उँधो बग्ने तम्मर खोला। कोक्रोमा निधाएर उठ्दा मेरी आमा नदेखेपछि रुँदै थाक्दै फेरि रुँदै आमालाई पहिलाएथे। आँखाले पर परसम्म पछ्याएथे। उसै बेला आमा खोज्ने आँखामा ठोकिएथे उही डाँडा र बग्ने खोला। सायद अलिकति भोकले अलिकति तिर्खाले रोएँ उस बेला। त्योभन्दा पनि आमाले मलाई एक्लै छाड्नु भो कि भनेर रोएँ, कहालिँदै रोएँ, साँच्चै दिलै दुख्ने गरी रोएँ। विपनामा अनि सपनामा घरिघरि धुरु धुरु रोएँ। मेरी आमालाई नदेखी आमाका सट्टा उभिएका डाँडा र बगेका खोला देखेर साह्रै रोएँ। घाँटी सुकिएका आवाज कोक्रोमा सुनेर तिनधारे पधेराबाट आएर डोको बिसाउँदै हतार हतार मेरी आमा तिमीले चुलो छोएर हातमा थुथु गर्दै मलाई आम्बी भन्दै काखमा लियो। तिम्रो काख र छातीमा टाँस्यौ मैले संसार पाएँ। एकैछिनमा सबै दुःख र डर सबै भुलेँ। शिरमा उनीको पात सिउरेर निधारमा तिम्रै पैतालाको माटो दलेर मलाई थुन्सेमा बोक्दै त्यो गोधुली साँझमा चिप्लेटी डाँडा काटेर मामला पनि गयौ। आमा साँच्चै म तिम्रो मुटुको उष्णतामा जन्मे हुर्के बढेछु। आज तम्मरसितै बग्ने पानीमा बगेर गएका दिन डुबेर हराएका रहर खोज्दै मेरी आमा आँखाका आँखामा तम्मर उमार्छिन्। खोज्दा खोज्दै डाँडामा अस्ताउन लागेका घामका पछि पछि लाग्न खोज्छिन्। बरको रुखको फेदको चौतारीमा बसेर जब मेरी आमा डाँडा र खोला हेर्दै टोलाउँछिन् तब मेरी आमाको अनुहारमा म ठोकिन्छु, कतै बग्छु अनि बल्झन्छु। आमा फेरि एकपटक यी मेरा हातमा आज दिउँसै हराएको सातो आउने गरी आम्बी भन्दै थुथु गरिदेऊ। छोएर यो मेरो शिरमा कहिल्यै सातो नहराउने गरी उनी सिउरिदेऊ। यो मेरो निधारमा तिम्रो पैतालाको माटो लगाइदेऊ। म अझै कोक्रोमै झुन्डिरहेको छु आमा। म तिम्रो थुन्सेमै बर्कोमा गुटुमुटु छु। यो मन कुल्चेर कतै नगइदेऊ मेरी आमा। तिमी कतै नछेलिदेऊ, कतै नहराइदेऊ ए डाँडा र खोला। के तिमीहरूलाई म यसरी नै दुखेको मनपर्छ? नछेकिदेऊ, नलुकाइदेऊ मेरी आमालाई। म मेरा सारा उमेर उधारेर उनलाई नै खोजिरहेछु। आफ्नो छाती जताचचै जताततै खोस्रेर उनलाई नै डाकिरहेछु। बरु यी दुई हातले बाबियोका डोरी समातेर कोक्रोमा झुन्डिन्छु। साँझ पर्न लाग्यो आमा, मलाई किन किन डर लाग्छ। डाँडा खोलामा हराएको मेरो सातो, भुइँमा खसेका पात पतेङ्गर बर्कोमा पोका पारेर बोरुम बोरुम भन्दै आऊ आमा। खै कस्तो भोक तिर्खा माया हो वा के लाग्छ, मलाई हरेक साँझ तिम्रो साह्रै पिर लाग्छ।
आत्महत्या गर्नु अघि उहाँको एउटा कविताको शीर्षक छ कवि नवराज सुब्बाको। आत्महत्या गर्नु अघि कविता महिनो रुँदै लेखे र रुँदै एक्लै पढे। महिनो रुँदै लेखे र रुँदै एक्लै पढे। उस बेला म मातै छु क्यारे। लगभग 100 भन्दा बढी स्रष्टा तथा चिन्ने नचिनेका इमेल ठेगानाधारी महानुभावहरूलाई इमेलबाट उक्त कविताहरू सम्प्रेषित गरे। कवि विक्रम सुब्बाले नेपाली कविता .com मेरो कविता प्रकाशन गरिदिनुभयो। कवि विधान आचार्यले स्याबासी दिनुभयो। प्रवासी साथीहरूले पनि उक्त कविता प्रकाशन गरिदिनुभयो। कहिल्यै परिचय नभएका स्रष्टाहरूको पनि ध्यान आकर्षण गराउन सकेको यो घटना यस बेला सम्झदा मातेर अकर्म गरिन कि झैं लाग्छ। यो अनौठो बिम्ब तपाईँले प्रयोग गर्नुभयो, मतलब अनौठो शैली कविता र मात्र कवितालाई घोली दिनुभयो। लु भनिदिनुहोस् यसबारेमा यहाँको स्पष्ट उक्ति के छ?
यज्ञेन्द्रजी, यो वास्तवमा ज्यादै नै संवेदनशील र यो चाहिँ एउटा गहिराईमा छामेर मात्रै उत्तर दिन सकिन्छ। र अब यसलाई शब्दहरूमा व्यक्त गर्नलाई मैले जुन एउटा कविता र बिम्बहरूको यसमा सहारा लिएँ, यसमा मेरो व्यक्तिगत जीवन, मेरो पारिवारिक जीवन र देशको घटना परिवेश सबैलाई मैले चाहिँ समेटेर र यो सबै परिवेशले मेरो भावनालाई चाहिँ उद्वेलित गरायो र मैले एउटा आत्महत्या जस्तो कुरालाई एउटा हामी कसरी चाहिँ हेर्छौं र कसरी भोगिरहेछौं र कसरी चाहिँ यसलाई आत्मसात गरिरहेछौं, यी कुराहरूलाई वास्तवमा यो एउटा कविता लेख्दाखेरि जुन प्रकारको एउटा मात चाहिँ एउटा सृजना हुन्छ, जुन एउटा स्पन्दन एउटा सञ्चालन हुन्छ, त्यसले चाहिँ वास्तवमा मान्छे साँच्चै नै कवि भइसकेपछि एक प्रकार माथि नै रहनु पर्दो रहेछ, माथिँदो रहेछ। र मात भनेको एउटा हामीले भन्थ्यौँ जस्तो कुनै मादक पदार्थ खाइसकेपछि मात्रै मान्छे माथिन्छ भन्थ्यौँ, तर त्यो मात्रै पनि होइन, जीवन घटना परिवेशले जुन एउटा मान एउटा हाम्रो हृदयमा चाहिँ जुन किसिमको एउटा तरङ्ग उत्पन्न गराउँछ, त्यस पछाडि मानिस सधैँ पनि एउटा सामान्य जीवनयापन गर्दा गर्दै पनि राम्रो बोलीचाली उसले बोल्दा बोल्दै पनि ऊ आफै भित्रै माथि रहेको हुँदो रहेछ भन्ने कुरा चाहिँ म आफूले अनुभव गरेको छु।
प्रत्यक्षतया कवि नवराज सुब्बासँग मेरो हिजो मात्र भेट भएको हो श्रोता। उहाँको डोल डाल सोच नै स्वाट्टै काव्यमय जस्तो लागेको छ, मलाई प्रभावमा त्यही नै परेको छ। आत्महत्या गर्नु अघिमा तीन गुच्छक छन्, यी कविता उहाँले अहिले नै बोलिदिनुहुन्छ, जे भन्छ कविताले भन्छ।
आत्महत्या गर्न अघि दुनियाँ पराजित नठान मलाई, पोस्टमर्टम गर र हेर, आफू जीवन बोध गर, नठान साथ दिने हात घटे, आफू गन्तव्य बोध गर, आखिरी जिउने सवालमा मान्छे अभिनय सिवाय बाँचेको नै को छ र। प्रेयसी बिछोड र पीडाका प्रतिरूप रहेछौ, नसम्झ सपना मेरा सन्तान म टुरो पार्दैछु, ममता सारा लत्याउँदैछु र तिमीसित विदा माग्दैछु, आखिर आजकल मायाको फूल पनि कवितामा बाहेक फुलेको नै कहाँ छ र। आमा वेदना र प्रसवकी प्रतिमूर्ति म सन्तान तिम्रो, निरन्तर मृत्युन्मुख र आज आत्महत्या निकट छु, उस बेला सीतालाई मुक्ति दिने धरती आज मेरो सामु फाट्छ, आफ्नै माया नलागे पनि आमा मलाई तिम्रो माया लाग्छ, मलाई तिम्रो माया लाग्छ।
श्रोता, हामी समाजको मजेरीमा साहित्य यो शीर्षकको रेडियो नेपालको राष्ट्रिय प्रसारणको यसमा छौं र आज कवि नवराज सुब्बासँग म संवाद पनि खिचिरहेको छु र उहाँको आत्मोक्ति कवितामय नै आत्मोक्ति छ अन्यत्र पनि र कविता मार्फत पनि यहाँ व्यक्त गराइरहेको छु। महिनौ रुँदै लेखे र रुँदै एक्लै पढे, यो कुरा साँचो हो? यसको पृष्ठभूमिमा, यो कविताको पृष्ठभूमिमा केही न केही डरलाग्दो अथवा एकदमै वेदनाकारी संवेदनशील घटना छ,
होइन? अवश्य छ। अब यसलाई, यो घटना वास्तवमा मैले के भयो भनेदेखि, मेरो पारिवारिक जीवनमा पनि मेरो परिवारमा एकजना भाइले आत्महत्या गरे। मैले त्यस बेला यसलाई चाहिँ एउटा गहिरो झड्काको रूपमा मैले यसलाई लिएँ र मैले एउटा परिवार मात्रै होइन, परिवारमा जसरी चाहिँ आत्महत्या गर्नु पर्यो भाइले, आज देश पनि कतै हामी त्यस्तै एउटा अवस्थामा त हामी सबै गुज्रिरहेका त छैनौँ कि अब यसरी मान्छेले कसरी त्यो स्थितिको चाहिँ सृजना भयो र हामीले त्यसलाई चाहिँ कसरी हेरिरहेका छौँ, कसरी भोगिरहेका छौँ, यी कुराहरू वास्तवमा एउटा देशले एउटा एउटा मानवले एउटा हामी सबै समाजले एउटा यस्तै, मैले एउटा व्यक्तिले मात्रै भोगेको होइन, एउटा परिवारले मात्रै यो वज्रपात सहेको होइन लाग्छ, एउटा देश पनि कतै त्यो अवस्थामा पनि चाहिँ त्यो अनुभव गरिरहेको छ कि भन्ने चाहिँ मैले अनुभव गरेँ।
श्रोता, नेपालको मेची अञ्चलको इलाम मेची अञ्चलको ताप्लेजुङ जिल्ला, इलाम होइन है, ताप्लेजुङ जिल्ला धेरै परको जिल्ला हो, जसले उतापट्टि चीन र उतापट्टि भारत छुन्छ र त्योभन्दा उतापट्टि हाम्रो नेपालको अरू भूभागको जिल्ला छैन। त्यसमा हाङपाङमा जन्मिनुभएका नवराज सुब्बा अत्यन्त संवेदित हुनुहुन्छ र यस किसिमले कविता लेख्नुहुन्छ। एउटा शिक्षित लिम्बू पुत्रको नातामा म यहाँलाई केही निवेदन गरौं, यहाँले पढ्नुभएको विषय पक्कै पनि हो देखिएन के हो?
मेरो अध्ययनको मेरो पहिलो मेरो चाहिँ क्षेत्र चाहिँ मेरो जनस्वास्थ्य हो, मैले स्वास्थ्य जनस्वास्थ्य क्षेत्रमा मैले पढेको हुँ, मैले एमए पनि चाहिँ नेपालीमै गरेको हुँ र मैले साथसाथमा आफ्नो यो साहित्यप्रति मेरो अनुराग धेरै अगाडिदेखि थियो र यसको अध्ययनलाई मैले अझ गहिराईमा लानुपर्छ भन्ने हिसाबले मैले अध्ययन नेपालीमा पनि एमए गरेको हुँ।
ज्यादै एकान्तले सताइरहन्छ यहाँको मनलाई हृदयलाई,
हजुर हजुर
हो पक्का। मैले आज उहाँलाई स्वागत गरे नवराज सुब्बासँगको संवाद र उहाँका मिठा मिठा चुटिला चुटिला एकदम गहन गहन कविताहरू मैले ल्याउनेछु। त्यसो त हाइकु पनि लेख्नु भएको छ यहाँले, होइन? हाइकु लेख्दाको स्वादै बेग्लै हो।
मैले वास्तवमा हाइकु लेख्नु भनेरै अब जस्तो हाइकु नै भनेर त मैले जुन बेला लेखेँ त्यस बेला हाइकुको त्यति साह्रो प्रचलन पनि आइसकेको थिएन तर हाइकु कता कता फाटाफुटा निस्केको थियो मैले त्यो अलिकति लेख्नलाई हाइकु भनेर हाइकु नै चाहिँ मेरो भएन त्यसलाई मैले छोटा छोटा कविताहरू भनेर मैले राखेको छु र मलाई प्रेममा अलिकति मैले मेरो मेरो अनुभवलाई मेरो विभिन्न किसिमको हरेक दिन मैले प्रेमलाई विभिन्न रूपमा मैले त्यसलाई चाहिँ देख्थेँ र त्यसलाई मैले व्यक्त पनि गरेँ र यसलाई एउटा छोटो शब्दमा राखौँ ताकि अरू साथीहरूले पनि यसलाई कसरी हेर्छन् वा मैले हेरेको उहाँलाई रमाइलो अथवा उहाँहरूको पनि सम्मति विमति के हुन्छ भन्ने हिसाबले मैले छोटो एउटा बिम्बको रूपमा यसलाई मैले
राख्नु भएको छ। बतासले झारेका ती काँडा होइनन् फूल, सम्झे मैले चोटलाई उपहार मेरो भूल। राप सहँदा बिलाएको हिमाल जस्तो छात, हिमालको छाती जस्तो, न्याउलीको गीत चोरी, सुस्ताएको वसन्त जस्तो, मायाको लेनदेनमा मैले धेरै चोट खपेको छु, दुःखको दहमा म आज पौडिरहेको छु। बतासले झारेका फूलहरू शीर्षकमा 2038 सालमै उहाँ यसरी कविता दिनुहुन्थ्यो, त्यो बेला यहाँको उमेर 20 वर्षको मात्र थियो। श्रोता, मैले आज नवराज सुब्बालाई यति नै व्यक्ततामा ल्याएँ। आजलाई कार्यक्रम मैजारू गर्नु पर्यो समयका कारणले। फेरि भेट्छु अर्को दिन, जदौला।